بسم اللہ الرحمن الرحیم. ماہ مبارک اب علی وشک الرحیل ہے. آج مغرب سے پہلے معتکفین اپنا اعتکاف شروع کریں گے. سرکار دو عالم صلی اللہ علیہ وسلم کی اس سنت موکدہ کو اللہ تعالی ہم سب کی نفوس کی پاکیزگی اور دھلائی کا ذریعہ بنائے. ہم میں سے ہر شخص کو اپنے ہی گریبان میں ہر وقت دیکھتے رہنے کی ضرورت ہے. چھوٹے بڑے جتنے حالات واقعات پیش آ رہے ہیں دنیا بھر میں, وہ سب کے سب ان تمام کا ذمہ دار ہم میں سے ہر شخص ہے. جیسا میں نے عرض کیا کہ روئے زمین ایک گھر کی طرح ہے, یا جیسے آپ صلی اللہ علیہ وسلم نے مثال دی کشتی کی طرح ہے, کہ مالک کو ناراض کرنے والی کوئی حرکت ایک فرد کر رہا ہو, ہم ایک کشتی میں سوار, ہم میں سے ہر شخص کا یہ فرض ہے کہ اس کا ہاتھ پکڑے, اسے روکے. اسی لیے شروع رمضان سے نفوس کی پاکیزگی کیسے حاصل ہو اس کے متعلق عرض کرنا شروع کیا تھا, کہ ہم سب ایک ابلیس, شیطان اور دوسرے اپنے ہوائے نفس کے غلام اور تابعدار بنے ہوئے ہیں. اس کو ہم کیسے اس غلامی سے نجات پائیں, اس کے لیے مثالیں دی کہ ہمارے اکابر نبر اللہ مراقدہم نے حضرات صحابہ رضی اللہ تعالیٰ عنہم کی زندگیوں کو دیکھا اور ان کا اتباع کیا, کہ ہم سب مامور ہیں تقلید کے اور اتباع کے. روز اول سے ہمیں اس کا حکم دیا گیا. اللہ عز و جل ارشاد فرماتے ہیں, والسابقون الاولون من المہاجرین والانصار والذین اتبعوهم بإحسان رضی اللہ عنہم ورضوا عنہ وَأَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي تَحْتَهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ذَلِكَ الْفَوْزُ الْعَظِيمُ. یہ فوز عظیم ہم کیسے حاصل کریں؟ احسان کے ذریعے, کہ ہمیں زندگی گزارنے کا ڈھنگ آ جائے اور ہماری اس زندگی کو ہم کیسے عبادت ہی عبادت بنا لیں. اس احسان کو حاصل کرنے والے صحابہ کرام رضوان اللہ علیہم اجمعین, جن کو مالک نے صفت عطا فرمائی, آقا پاک صلی اللہ علیہ وسلم کی نظر اقدس ان پر پڑی ہو نہ پڑی ہو, انہوں نے آقا پاک صلی اللہ علیہ وسلم کی زیارت فرما لی, صحابی بن گئے. تو ان تمام صحابہ کرام کا اتباع, ان کی تقلید, ان کے پیچھے چلنا ہم پر واجب قرار دیا گیا, کہ ہمارے آقا پاک صلی اللہ علیہ وسلم کی خبر دینے والے یہی صحابہ کرام رضوان اللہ تعالیٰ علیہ اجمعین ہیں, جن کے متعلق ارشاد ہے, اصحابی کن نجوم بیئیہم اقتدیتم اہتدیتم, کہ صحابہ ستاروں کے مانند ہیں. جیسے آج ہم میں سے ہر شخص اپنا رستہ بھول گیا, بھٹک گیا, ہوا و ہوس کے سمندروں میں ہم غوطے کھا رہے ہیں, ڈوبنے کے قریب ہیں, تو کیسے ہم نجات پا جائیں؟ ان کا دامن پکڑ لیں, کسی بھی صحابی کا جن کو صفت احسان پر مالک نے تمغہ دیا, رضی اللہ عنہم ورضوا عنہ, کہ مالک ان سے راضی, وہ مالک سے راضی. اسی کو حاصل کرنے کے لیے ہم روز پڑھتے رہیں, آنکھ کھلے اور پڑھیں, رضیت باللہ ربا وبالاسلام دینا وبمحمد رسولا. تو جو کشتی اپنا ساحل بھول جائے, کس طرف ہمیں جانا ہے, تو آسمان کی طرف دیکھے, ستاروں کو دیکھ کر اپنی سمت متعین کریں کہ اس طرف ہمیں چلنا ہے. جنگل میں کوئی بھٹک گیا, رات کا وقت ہے, ہمارے تو دن بھی رات بن گئے ہیں, चारों तरफ हमारे तारीकी ही तारीकी, जुल्मत ही जुल्मत, कहीं रोशनी और नूर का नामो निशान नहीं। मालिक से बगावत ने हम सबको इतना मालिक से दूर कर दिया कि हमसे सिवाय जुल्मतों और तारीकियों और बदबू के सिवा कोई चीज़ नहीं फैल सकती, न हमारे कलाम से, न हमारी इबादतों से, न हमारे कौल से, न हमारे इल्म से। ये तमाम चीज़ें जो किसी वक्त एक रोशनी और नूर और खुशबू के लिए मशहूर थीं, इसके ज़रिए भी एक तारीकी तारीकी जुल्मत ही जुल्मत फैल रही है। अल्लाहुम्मा हफ़ज़ना मिन। तो सहाबा रज़ी अल्लाह ताला अन्हुम में भी आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इक्तदू, कि तुम मेरे बाद अबू बकर उमर का इत्तिबा करो। काश के हम इस फरमान नबवी को पूरा करने के लिए पढ़ना शुरू करें, पढ़ें कि कौन है अबू बकर, क्या थी उनकी ज़िंदगी, उमर कौन है, उनकी ज़िंदगी क्या है। जैसे हज़रत मौलाना मुफ्ती महमूदुल हसन साहब गंगोई नवरल्लाहु मरकदहु का किस्सा बयान किया था कि मुफ्ती आज़म उन्हें बना दिया गया शुरा ने, दारुलूम देवबंद के सदर मुफ्ती आपको बनाया, आपने अपने मातहत मुफ्ती के हवाले चाबी भी फरमा दी और इसरार से कि तुम इसको कबूल नहीं करते तो मैं दारुलूम देवबंद छोड़ कर चला जाता हूँ। ये यूपी में सारे सिद्दीकी ख़ानदान, तो क्यों अंसारी और सिद्दीकी ख़ानदानों के ज़रिए ये सिफ़ात उनमें मुंतकिल न होती कि सिद्दीक़ अकबर रज़ी अल्लाह ताला अन्हु को जब खलीफा बना दिया गया तो आप फरमाते हैं कि लोगों मेरी ये ख्वाहिश थी कि इस बोझ को कोई दूसरा शख्स उठाता, अब तुम्हारी ख्वाहिश मेरे मुतालिक होगी कि मैं मेरे पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर चलता रहूं, इसकी मेरे मुतालिक तुम आरजू रख और तमन्ना रखोगे जो बजा है, लेकिन फरमाते हैं कि मैं इसका मुतहम्मिल नहीं हो सकूंगा। क्यों कि आका पाक सल्लल्लाहु अलैहि वसल्लम तो शैतान से मामून और महफूज थे और उन पर आसमान से वही नाजिर होती थी, बिल्कुल जैसा इन्होंने अपने से पेशरव उसे हज़रत उमर रज़ी अल्लाह ताला अन्हु ने सिद्दीक़ अकबर से इसी को सीखा। तो वो भी उनको जब खलीफा बना दिया गया तो इसी को दोहरा रहे हैं कि कोई दूसरा शख्स इस बार के उठाने की क़ुव्वत रखता तो मुझ पर ये बहुत आसान था कि कोई इसको दूसरा उठा ले, लेकिन आपने फिर इस बोझ को उठाया और कैसा उठाया। 1500 बरस गुजर चुके और रूए ज़मीन के फरमा रवा और हुक्काम, क्या मुस्लिम क्या गैर मुस्लिम, किसी की कोई मिसाल नहीं दी जा सकती जिसने अपनी रईयत के खातिर इस कदर दुख सहे हों और तकलीफ़ उठाई हो। एक दफ़े हज़रत उस्मान गनी रज़ी अल्लाह अन्हु ने देखा कि दो ऊँट हाँके जा रहे हैं और गर्मी और लू का ये हाल है कि ज़मीन उसका ज़र्रा ज़र्रा एक एक पत्थर अंगारा बना हुआ है और उसमें ऊँटों को हाँके जा रहे हैं। हज़रत उस्मान पूछते हैं कि इस वक्त क्यों घर से निकले, बोले कि सदक़े के दो ऊँट छूट गए थे, मैंने ख़्याल किया कि इनको चरागाह तक पहुँचा दूँ। हज़रत अली करमल्ला वजहू को एक मौके पर बुलाया और सदक़े के ऊँट आए हुए थे तो गर्मी से बचने के लिए सर पर छतरी के जगह चादर डाल ली और तपती हुई ज़मीन पर खड़े हुए हैं और हज़रत अली करमल्लाहु वजहू से एक एक ऊँट का हुलिया, उसकी उम्र, उसके दांत, उसकी सारी हिस्ट्री कलमबंद करवा रहे हैं। हज़रत उस्मान रज़ी अल्लाह अन्हु भी मौजूद थे। हज़रत अली ने उनकी तरफ मुखातिब होकर फरमाया कि हज़रत शुएब अलैहिस्सलाम की लड़की ने हज़रत मूसा अलैहिस्सलाम की निस्बत कहा था इन खैर मन इस्तअजरतल क़वीयुल अमीन, लेकिन वो कवि अमीन कौन है, ये हैं कि बैतुल माल की अमानत हैं ये ऊँट, उनकी हिफाजत अमानत की किस तरह की जा रही है। एक दिन सदक़े के ऊँटों को खुद تیل مالش کر رہے ہیں. کسی نے عرض کیا, اے امیر المومنین, کسی غلام کے متعلق یہ کام کر دیا ہوتا؟ فرمایا, مجھ سے بڑھ کر کون غلام ہو سکتا ہے؟ جو مسلمانوں کا والی ہے وہ مسلمانوں کا غلام ہے. جب حضرت امیر المومنین سیدنا عمر ابن خطاب رضی اللہ تعالیٰ عنہ کہ قوا نے جواب دے دیا تو مالک سے موت مانگ رہے ہیں, اللہم کبرت سنی وضعفت قوتی وانتشرت رعیتی, کہ اے خدا میری عمر اب زیادہ ہو گئی, قوا نے جواب دے دیا, رعایت دور دور تک پھیل گئی, مجھے اسی حال میں اٹھا لے, موت مانگ رہے ہیں. کہ جب میں کام نہیں کر سکتا, اس کا حل نہیں رہا, کام کے لائق نہیں رہا, تو اپنے لیے مالک سے موت مانگ لی. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کو اس قدر فکر رہتا تھا اپنے رعیت کا کہ منبر پر ہیں, مؤذن اقامت کہہ رہا ہے اور کسی اور سے امیر المومنین بازاروں کا بھاؤ پوچھ رہے ہیں کہ کسی پر کوئی ظلم نہ ہو, ہمارے بازار میں کسی کو دھوکہ اور تکلیف نہ پہنچے. حضرت علی کرم اللہ وجہ بازار کا گشت فرما رہے ہیں, کھجور کی دکان پر ایک باندھی کو دیکھا کہ وہ رو رہی ہے. پوچھا, کیا بات ہے, کیوں روئی؟ تو وہ کہنے لگی کہ ایک درہم کی کھجور اس دکاندار نے مجھے فروخت کی, لیکن میرے مالک نے مجھے واپس کرنے کے لیے بھیجا کہ درہم واپس لے آؤ اور یہ کھجور انہیں واپس کر دو, اور یہ لینے کے لیے تیار نہیں ہے. تو امیر المومنین خود سفارش فرما رہے ہیں دکاندار سے کہ بھائی یہ کھجور واپس لے لو, درہم واپس کر دو. تو جواب میں دکاندار دھکا دیتا ہے, پرے ہٹ, کہ دو کے جھگڑے میں جھگڑا چکانے کے لیے آپ کہاں سے آ گئے. کسی نے دکاندار کو اشاروں سے دبی زبان میں سمجھایا کہ ارے یہ تو امیر المومنین ہیں, تو اس نے جھٹ سے درہم واپس دے دیا, کھجور واپس رکھ لی, اور ان سے معافی مانگتے ہوئے دکاندار کہتا ہے کہ آپ مجھ سے راضی ہو جائیے, خوش ہو جائیے, میں نے آپ کو ناراض کیا. تو حضرت علی کرم اللہ وجہ فرماتے ہیں کہ لوگوں کا حق پورا پورا دو گے تو تم سے مجھ سے زیادہ خوش تم لوگوں سے اور کون ہوگا. تو امیر المومنین کی کوئی ادنا علامت بھی نہ کپڑوں سے, نہ کسی لہجے سے, نہ زبان سے, نہ کلام سے, کسی بھی چیز سے وہ احساس نہیں کر پایا. کس طرح رہتے ہوں گے ہمارے اکابر اور صحابہ رضی اللہ عنہم اجمعین, کیوں نہیں پہچان پایا کہ یہ امیر المومنین ہیں. تو اسی لیے یہ جو اعتکاف ہوتا ہے وہ ہوتا ہی ہے کہ ہم ابلیس کو ایک کیک مار دیں اور اپنے ہوا اور ہوس, ہوائے نفس کے اوپر پیر رکھ دیں. یہ انبیاء علیہ الصلوۃ والسلام کی سنت, یہ اعتکاف. رمضان المبارک کے روزوں کی فرضیت سے پہلے سے یہ اعتکاف جاری, اور وہ اعتکاف تو کتنا نرالا کہ آقا پاک صلی اللہ علیہ وسلم مکہ مکرمہ کی بستی سے جتنے دور جا سکتے تھے وہاں جبل نور پر تشریف لے آتے ہیں, غار حرا میں اعتکاف فرماتے ہیں. اور یہ اعتکاف تو چند دنوں کا, وہ اعتکاف آپ صلی اللہ علیہ وسلم کا کئی کئی مہینوں کا. اسی لیے ام المؤمنین حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ جب جنگ جمل سے واپس حضرت علی کرم اللہ وجہو کے انتظام کے تحت واپس آ رہی ہیں, کہ حضرت علی کرم اللہ وجہو نے پوچھا کہ آپ کے لیے واپسی کا انتظام کہاں کے لیے میں کروں, تو ارشاد فرمایا کہ مجھے مکہ شریف جانا ہے. تو مکہ شریف پہنچ کر مکہ مکرمہ سے باہر کوہ ثبیر پر ٹھہر گئیں, جس کو دیکھ کر قربانی کے گوشت کے لیے اہل مکہ کہا کرتے تھے اشرق سبیر اشرق سبیر کیمان غیر، کہ کب صبح کا تڑکا ہو اور سورج روشن ہو کہ ہمیں قربانی کا گوشت ملے، اس کے انتظار میں اشرق سبیر اشرق سبیر. سبیر پہاڑ پر سورج کی کرنیں کب پڑتی ہیں اس کا نظارہ کرنے کے لیے اہل مکہ دیکھا کرتے تھے. تو وہاں آپ معتکف ہو گئی. تو اللہ تعالیٰ اس اعتکاف کو ہماری زندگی کی تبدیلی کا ذریعہ بنائے کہ ہم نے اب تک ساری زندگی نفس کی غلامی میں گزاری، اب ہم صحابہ کرام کے غلام بن کر ان کا اتباع کریں، ان کے جیسے بننے کی کوشش کریں، ان کے حالات پڑھیں. انہی حضرات صحابہ رضی اللہ تعالیٰ عنہم سے نفس کشی کے طریقے ہمارے اکابر نے سیکھے اور اپنے اندر ان صفات کو پیدا فرمایا، اور پھر ہمیں یہ رذائل اور گندی صفات کیسے دور کی جائیں اس کے لیے ہمیں رستہ بتایا کہ کیسے ہم اپنے اندر سے ان صفات رذیلہ کو زائل کریں. امام غزالی رحمۃ اللہ علیہ کی اس پر بہترین کتاب تبلیغ دین. تصوف کی کوئی کتاب اگر طالب علمی کے زمانے میں بیعت ہونے سے پہلے میں نے پڑھی ہے تو یہ تبلیغ دین. اللہ تعالیٰ نفوس کی غلامی سے ہمیں نجات دے. ہمارا تو اٹھنا بیٹھنا، اقوال و اعمال، حرکت و سکون، ہر چیز سے نحوست ٹپکتی ہے، بدبو پھیلتی ہے. جیسا کہ جھوٹ کے متعلق آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جھوٹ کے کلمے کی وجہ سے فرشتہ میلوں دور بھاگ جاتا ہے. زبان سے وہ جھوٹ نکلا اور فرشتے نے بدبو محسوس کی. جو ہر وقت ہمارے ساتھ رہنے کے پابند ہیں فرشتے، وہ اس کی بدبو کے متحمل نہیں ہو سکتے، میلوں دور بھاگ جاتے ہیں. تو ہم ایک ایک اپنے رذیلے کو اپنے اندر محسوس کریں کہ ہمارے اندر انانیت ہے. نام ہی رکھا گیا انانیت، انا یعنی میں، یعنی ہر جگہ میں. بس اس انانیت سے اللہ ہمیں نکالے اور ہمیں آقا پاک صلی اللہ علیہ وسلم کی غلامی کا طوق ڈالنے کی کوشش کرنے کی ہمیں توفیق عطا فرمائے. ورنہ جیسا میں نے عرض کیا کہ یہ جو کچھ دنیا میں اس وقت ہو رہا ہے، کسی خاص ملک کے لوگ، کوئی طبقہ، اس پر ہم ذمہ داری ڈال کر کے ہم سبکدوش نہیں ہو سکتے. ہم میں سے ہر ایک اس کا ذمہ دار ہے. ہم میں سے ہر ایک سوچے ان غضب کے اسباب اور لعنت کے اسباب ہم ہمارے اندر سے دور کریں، اور وہاں سب سے پہلے ان اکابر نے اس کے گر کو سوچا کہ سب سے پہلے ہم اپنے آپ سے نکلیں. تو ہماری ہر وقت توجہ اور خدمت صرف اپنے نفس کی ہے. حضرت مولانا وسیع اللہ صاحب نور اللہ مرقدہ کا قصہ میں نے سنایا تھا. جمعے کے دن تشریف لا رہے ہیں، معمول تھا خطبے سے پہلے اردو میں کچھ بیان فرماتے تھے، تو ممبر پر تشریف لا کر فرمانے لگے کہ آج میں سوچ رہا تھا کیا بیان کروں. حکیم صاحب صحن میں ملے، پیٹ پر ہاتھ پھیرتے ہوئے فرما رہے تھے کہ ہوا نے بہت پریشان کر رکھا ہے. تو فرماتے ہیں کہ مجھے ان سے موضوع مل گیا کہ یہ ساری ہلاکت اور بربادی ہماری صرف ہوائے نفس کی وجہ سے ہے. اس ہوائے نفس کی وجہ سے ہم عجب میں مبتلا ہوتے ہیں، اپنے آپ ہی کو پسند کرتے ہیں کہ سب دنیا گندی بدعمل اور میں فرشتہ، فلاں میں یہ برائی فلاں میں یہ برائی سب کی نظر آئیں گی اور اپنے آپ کو بھول جائیں گے. تو اس عجب سے ہمیں مبتلا فرمائے، جس میں جو سب سے پہلا مالک کی بارگاہ میں گناہ جو ابلیس نے کیا، تو اس نے یہی تو کہا کہ میں اس سے اچھا ہوں آدم سے، تو نے مجھے آنکھ سے پیدا کیا، اسے مٹی سے پیدا کیا. مٹی تو پیروں میں روندے جانے والی ذلیل چیز. اس عجب کے نتیجے میں پھر آیا किब्र बड़ाई, और इस बड़ाई की वजह से वो रांधा हुआ, तब भी इस किब्र के नतीजे में जो आता है हसद, उससे वो मलून और मरदूद ठहरा कि ये आदम को सजदा करवाया, मैं रह गया। तो ये इत्तबाए हवा, हवा परस्ती, नफ्स परस्ती से अल्लाह हमें नजात दे, अल्लाह उजब और ख़ुद पसंदी से हमें नजात दे, अल्लाह ताला किब्र से हमें पाक और साफ फरमाए। और पहले दिन रमज़ान मुबारक के पहले बयान से मैंने इसी पर शुरू किया कि हमारे अकाबिर ने हमें तवाज़ु सिखाई, उनके वाक़यात हम दोहराते रहे। तो यही एक बीमारी, इससे हम नजात पालें, काश कि हम इससे नजात पालें। तो ये एतिकाफ होता ही इसीलिए है कि अपने नफ्स पर पैर रख कर के न उसको खाने की तरफ वो हमें बुला सके, न पीने की तरफ बुला सके, न राहत की तरफ बुला सके। अब जिन्होंने ग़ारे हिरा की ज़्यारत की है, वहाँ पत्थर पर आप सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए मसरूफ़ इबादत रहते थे, तो इसीलिए हज़रत इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह, दाऊद ताई और एक पूरी जमात की जमात, उन्होंने अपने ऊपर लेटना ही हराम कर लिया, बैठे ही रहते थे। मौलाना अनवर शाह साहब रहमतुल्लाह अलैह के मुतालिक भी कि हमें तो इतने घंटे के लिए, जो जितने घंटे राहत के लिए बताए जाते हैं, उससे भी ज़्यादा ऐश से हमें फुर्सत नहीं। तो जैसे ये हमारे अकाबिर नबरल्लाहु मराक़िदहुम अपने आप को जानवरों से बदतर समझते थे, हज़रत शेख क़ुद्दस रूह ने फरमाया था मदीने पाक में कि सड़क पर बैठते हुए कि मदीने के कुत्ते इसी तरह बैठते हैं। कितना अच्छा तसव्वुर, कितना अच्छा मुराक़बा, कितने ऊंचे पहुंच गए होंगे उस दिन, मालिक मदीना की तरफ से कितना प्यार मिला होगा। सूफी जी की वसीयत कि मैं मर जाऊं तो छोटी छोटी बोटियां मेरे जिस्म की करके मदीने की बिल्लियां और कुत्तों की खुराक बना देना। इसके नतीजे में अल्लाह अज़्ज़ा वजल ने हमारे अकाबिर की ज़िंदगियां उनके लिए जन्नत बना दी, उनसे हर जगह खुशबू ही खुशबू फैली, मरने के बाद भी फैली। हज़रत शेख क़ुद्दस रूह का बारहा क़िस्सा सुनाया कि हज़रत को दफन करके लौटे तो जिनके कपड़ों में वो मिट्टी कब्र की लगी, खुशबू ही खुशबू। हज़रत मौलाना अहमद अली लाहौरी रहमतुल्लाह अलैह की कब्र से मुश्क की खुशबू आती रही। हज़रत मौलाना मूसा बाजी रूहानी रहमतुल्लाह अलैह की कब्र की मिट्टी से खुशबू आती रही, क्योंकि उन्होंने अपने बड़ों का इत्तबा किया इन औसाफ़ हमीदा में, और उनको देखकर रज़ाइल को छोड़ा, औसाफ़ हमीदा को अपने अंदर पैदा किया। जैसा कि बगदाद के एक बुज़ुर्ग बरबहारी, उनकी कब्र को ज़माने के बाद खोला गया तो लिखा है कि फाहत बे बगदाद राएहा तय्यबा हत्ता मलअतिल मदीना, कि कब्र को जैसे ही खोला तो सूंघने के लिए वहाँ किसी को भेजना नहीं पड़ता था, पूरा शहर बगदाद खुशबू से भर गया। हज़रत तलहा इब्न उबैदुल्लाह के मुतालिक एक शख्स ख्वाब देखता है कि आयशा से जाकर कहो कि इस जगह से मुझे हटा दें जहाँ मेरी कब्र है। कहते मुद्दतों के बाद कब्र को खोला गया तो जैसा रखा गया था उसी हाल में, और जो खुशबू उन्हें लगाई गई थी वो अब जन्नत की खुशबू के साथ मिलकर अज़ाफ़ मुज़ाफ़ा महक रही है। शहदाए उहद में से हज़रत अम्र इब्न जमूह रज़ियल्लाहु अन्हु और हज़रत अब्दुल्लाह इब्न अम्र रज़ियल्लाहु अन्हु, जो दोनों अंसारी हैं, सुल्लमी हैं, तो ग़ज़वे उहद के 46 बरस बाद उनकी कब्र को खोला गया तो जिस तरह अभी दफन किया हो, ताज़ा खून उनके जिस्म से बह रहा है, और वो अपने ज़ख़म पर शहादत के वक्त जहाँ ज़ख़म लगा था वहाँ हाथ रखे हुए हैं, जहाँ से खून फूट रहा होगा, तो इन कब्र खोलने वालों ने ज़रा सा उनका हाथ हटाया तो दोबारा अपने आप وہ ہاتھ وہاں پہنچ گیا جہاں زخم کے اوپر رکھا ہوا تھا اور خون جس سے بند تھا. لکھتا ہے فَأُمِیطَتْ يَدُوهُ عَنْ جُرْحِهِ فَرَجَعَتْ كَمَا كَانَتْ. کیا آقا پاک صلی اللہ علیہ وسلم کے غلاموں کے احوال ہیں, کیا ان کی زندگی میں, کیا ان کے مرنے کے بعد. حضرت معاویہ رضی اللہ تعالیٰ عنہ اپنے مدینہ منورہ میں اپنے عامل کو لکھ رہے ہیں کہ احد کی طرف پانی کا چشمہ لے آنا ہے. تو عامل نے لکھا کہ شہداء احد کی قبروں سے یہ تو گزر کر پانی پہنچایا جا سکتا ہے. چنانچہ حضرت معاویہ رضی اللہ تعالیٰ عنہ نے جواب میں لکھا کہ بالکل ایسا کر لو. تو لکھا ہے روایت میں سمعت جابرا یقول رأیتهم یخرجون علی رقاب الرجال کأنهم رجال النوام, کہ ایک ایک قبر سے قبر والے کو اٹھا کر نکالا جا رہا ہے کندھوں پر, تو جس طرح کہ سوئے ہوئے آدمی کو ہم اٹھا رہے ہیں اس کیفیت میں تھے. یہاں تک کہ قبر کھولتے وقت کوئی پھاوڑا حضرت حمزہ رضی اللہ تعالیٰ عنہ کے پیر مبارک میں لگ گیا, فم بعث دمن, تو وہاں سے خون جاری ہو گیا. برس ہا برس کے بعد خون بھی اسی طرح جسموں میں موجود. حضرت عمر بن عبدالعزیز رضی اللہ عنہ مدینہ منورہ کے گورنر رہے بنو امیہ کی طرف سے, اور تہجد کے وقت جو سب سے پہلے مسجد نبوی کی طرف بڑھے تو انہوں نے خوشبو ہی خوشبو, سارا علاقہ معطر اور خوشبو. جیسے مسجد نبوی کی طرف بڑھ رہے ہیں تو خوشبو اور زیادہ. جب مواجہ شریف کے قریب پہنچے تو دیکھا کہ آپ صلی اللہ علیہ وسلم کے حجر شریفہ ام المؤمنین حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے حجر شریفہ کی ایک دیوار گر گئی ہے, اس سے یہ سارا مدینہ معطر اور خوشبو پھیل رہی ہے. تو دیوار گری اور ایک سوراخ نظر آیا جس میں سے کوئی پیر مبارک, قدم مبارک سب دیکھ رہے ہیں. پہلے سمجھے کہ آپ صلی اللہ علیہ وسلم کا قدم مبارک, پھر بعد میں غور سے دیکھا گیا تو بتایا گیا کہ یہ حضرت عمر ابن خطاب رضی اللہ تعالیٰ عنہ کے پیر کا انگوٹھا نظر آ رہا تھا. فَأَصَابَهَا شَيْءٌ فَدُومِيَتْ, تو دیوار کے گرتے وقت کوئی جھٹکا پیر مبارک میں لگا ہوگا تو پیر بھی خون آلود ہو گیا, خون ریسنے لگا. فَدَخَلَ عُرْوَةٌ الْبَيْتِ فَإِذًا الْقَدَمْ قَدَمُ عُمَرَ بْنِ الْخَطَّابِ فَقَالَ لِعُمَرَ لَا تَفْزَعْ هِيَ قَدَمُ عُمَرَ بْنِ الْخَطَّابِ فَأَمَرَ بِالْجِدَارِ فَبُنِيَ فَرُدَّ عَلَى حَالِهِ. کتنی خوشبوئیں عبداللہ ابن غالب الحرانی کے دفن کا قصہ لکھا ہے. لما دفن اصابوا من قبره رائحة المسك, کہ ان کی قبر کی مٹی سے مشک کی خوشبو سب نے پائی. حضرت سعد بن معاذ رضی اللہ عنہ کو بقیع میں دفن کیا گیا تو دفن کے وقت سب نے محسوس کیا, وَكَانَ يَفُوحُ عَلَيْنَا الْمِسْكِ, تو یہ محسوس فرما کر انہوں نے دیکھا کہ اس میں تو مشک کی خوشبو ہے. تو اخذ انسان قبضۃ تراب من تراب سعد, حضرت سعد کی قبر کی مٹی کی ایک مٹھی بھر لی اور لے آئے, اور مدت کے بعد جب دیکھتے فیدن ہی مسک, تو اس میں مشک کی خوشبو. ابن الجزری نے اپنی تاریخ میں 276 ہجری کا قصہ لکھا ہے کہ بصرہ میں کہیں قبریں کھل گئیں تو دیکھا کہ سعد اللہ والوں کی یہ قبریں ہیں, اور ان تمام کے کفنوں سے وَأَكْفَانُهُمْ يَفُوحُ مِنْهَا رَائِحَةُ الْمِسْكِ, اور جس طرح وہ سوئے ہوئے ہوں, اور جن کسی کی بھی کسی کی تو آنکھ بھی کھلی ہوئی ہے تو دیکھا کہ وہ نوجوان ہے, بال بھی خوبصورت ان کے اسی طرح ہیں, اور ان کی سرمگی آنکھیں جس طرح سرما لگایا ہوا ہے. اللہ اکبر. تو ان ساتوں قبروں والوں سے اکفانہم یفوح منہا رائحۃ المسک. ابو بکر خطیب اپنی سند سے بیان کرتے ہیں, محمد بن مخلد دوری جو حافظ حدیث ہیں وہ فرماتے ہیں کہ میری ماں کا انتقال ہو گیا, میں انہیں دفن کرنے لگا तो जो कब्र हम खोद रहे थे तो बराबर में ज़रा सी मिट्टी हटी तो नज़र आने लगा कि ये भी पड़ोस में कोई कब्र है। तो वहाँ देखा गया फ़ैदन रजुलुन अलैहि अकफ़ानुन जुदत, कि जो सुराख खुल गया तो उसमें से हमने देखा कि बिल्कुल नए कफन पहने हुए कोई बुज़ुर्ग हैं। वाला सदरी ताकत व यास्मीन तरिया, ओहो, फूलों का एक बंच उनके सीने पर रखा हुआ है। तो कहते हैं मैंने फाखत तुहा व शमम तुहा फ़ैदन ही अज़का मिनल मिस्क, कि मैंने लिया और सूंघा तो मुश्क से भी ज़्यादा खुशबूदार। और जो मेरे साथ तो रफ़क़ा थे उन सब ने सूंघा, फिर हमने उसको वापस कब्र में रखा और कब्र को बंद कर दिया। तो अल्लाह ताला हमारे रज़ाइल को दूर फरमाए, गंदगियों से हमें पाक साफ़ होने की तौफीक दे, और ये एतिकाफ़ की तौफीक मिल जाना अल्लाह अज़्ज़ा वजल की बड़ी नेमत है। मर्दों को भी मसाजिद में एतिकाफ़ करना चाहिए, ख्वातीन को भी अपने घरों के किसी कोने में एतिकाफ़ करना चाहिए कि उसी एक जगह खाना पीना सोना नमाज सहरी इफ्तार सब वहीं पर हो, और 24 घंटे जितना ज़्यादा से ज़्यादा हो सके इन अखीर अशरे के दिनों और रातों में अपने आप को इबादत में मशगूल रखें। अल्लाह ताला इन मुबारक अय्याम की बरकत और मुबारक अय्याम की दुआओं और रोने धोने से अल्लाह ताला उम्मत मुस्लिमा के हाल पर रहम फरमाए। कैंसिंगटन टावर के मुतासरीन के लिए दुआ है अल्लाह तबारक व तआला उनको सब्र दे, हौसला दे। अगरचे वहाँ के साकिनीन और रिहाइश पज़ीर हजरात के बारे में बहुत मायूस कुन अब तक की ख़बरें हैं, कितने अपनी जानें खो बैठे और कितने मजरूह हैं, ज़ख्मी हैं, और बहुत ताज्जुब है कि मिनटों में ऐसा अजीम उशान टावर जलकर खाक हो जाता है। अल्लाह तबारक व ताला रहम फरमाए, इंसानी या आसमानी इन तमाम हवादिस से दुनिया भर में इंसानों को महफूज रखे, और जो लूटे पीटे बचे हों और कहीं स्कूलों में और दूसरी पनाह गाहों में महफूज हैं, तो मुल्क के तमाम बाशिंदों पर फ़र्ज़ है कि हर तरह उनकी जानी माली इमदाद की जाए। और जैसा कि चैरिटी कमिश्नर ने ख़दशा ज़ाहिर किया कि इस मौके पर बहुत एहतियात की ज़रूरत है कि बहुत जाली किस्म की इमदादी जमातें भी अपने आप को इमदादी ज़ाहिर करके अपना काम कर रही हैं, इससे निजात का बेहतर तरीक़ा ये है कि ख़ुद ज़ाती तौर पर वहाँ पहुँचने की कोशिश की जाए ताकि इमदाद सही मुस्तहिकीन के हाथों में हाथों हाथ पहुँचाई जाए। अल्लाह तबारक व ताला इन मजरूहों मजलूमों की मदद फरमाए और रूए ज़मीन पर अपनी रहमत की बारिशें बरसाए। अल्लाहुम्मा अग़फिर लिउम्मति मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा अरहम उम्मत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा तजावज अन उम्मत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा फर्रिज अन उम्मत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, اللهم ارحم أمة محمد صلى الله عليه وسلم وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.